This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
नमस्कार श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रिला लिएर म सञ्जय
र म नवीन
हजुर तपाईँहरूको रेडियो सेटमा उपस्थित भइसकेका छौँ। श्रोताहरू, एक हप्ताको लामो पर्खाएपछि आज फेरि हामी तपाईँहरूको रेडियो सेटमा आइसकेका छौँ विभिन्न गीत संगीत र त्यसै गरी रोचक सामग्रीका साथमा, जुन चाहिँ हामी भन्ने गर्छौँ नेपाल र नेपाल बाहिर भएका नेपाल र नेपालसँग रिलेटेडहरू समसामयिक विषयवस्तुहरूलाई हामी यो कार्यक्रममा उठाउने गर्दछौँ। हजुर, कार्यक्रम हो भोइस अफ साङ्गीला, हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म तपाईँहरूको रेडियो सेटमा आउने गर्दछ। र हजुर, यो कार्यक्रमलाई तपाईँहरूको रेडियो सेटसम्म ल्याउने माध्यम बनेको छ रेडियो एडलेड 101.5 FM। हजुर श्रोताहरू, एक घन्टा तपाईँहरूले युवा संसार सुनिसक्नु भएको छ र अबको बाँकी अर्को एक घन्टा हामी भोइस अफ साङ्गीला तपाईँहरूको साथमा रहनेछौँ। र श्रोताहरू, आशा छ तपाईँहरूलाई आजको कार्यक्रम हामी विशेष रूपमा गीत सङ्गीत र रमाइला रोचक जानकारीहरूका साथमा प्रस्तुत गर्नेछौँ।
अवश्य पनि एक घन्टा यहाँलाई साथ दिनेछौँ। र यदि यहाँसँग पनि कुनै सामुदायिक सूचना अथवा यहाँसँग हामीसँग कुनै पनि प्रतिक्रिया दिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ अथवा फेसबुकमा गएर www.facebook.com/साङ्ग्रिलाका आवाजहरूमा गएर पोस्ट गर्न सक्नुहुन्छ अथवा फेसबुक म्यासेजमा म्यासेज पठाउन सक्नुहुन्छ। अथवा यतिखेर हामी प्रत्यक्ष रूपमा कुरा गर्न चाहनुहुन्छ भने 8313500 चाहिँ डायल गर्न सक्नुहुन्छ। अब भने हामी लाग्न चाहन्छौँ पहिलो साङ्गीतिक सौगाततर्फ।
बिल्कुल श्रोताहरू, पहिलो साङ्गीतिक सौगात स्वरूप रहेको छ हेर्दा राम्रो माछा पुछ्रे, एकदमै राम्रो माछा पुछ्रेको छाया अझ फेवातालमा परेको हेर्न पाउँदा त मन किन भावान्वित नहोला। र श्रोताहरू, धर्मेन्द्र सेवानको आवाजमा रहेको यो गीत अहिलेलाई तपाईँहरूका लागि प्रस्तुत गर्दैछौँ र त्यसपछि हामी फेरि कार्यक्रममा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् यो गीत, आजको कार्यक्रमको पहिलो गीती सौगात, हेर्दा राम्रो माछा पुछ्रे।
Thank you.
साङ्गीतिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम भोइस अफ साङ्गीला. हरेक आइतबार 36 देखि 37 आउने गर्छ यो कार्यक्रम. नेपाली समुदायको पहिलो रेडियो कार्यक्रम रहेको छ र यदि तपाईँले हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ अथवा तपाईँले कुनै पनि बर्थडे विस अथवा कसैलाई केही भन्न चाहनुहुन्छ एडलेडमा रहेको नेपाली समुदायमा भएका सदस्यहरूमा भने तपाईँले हामीलाई कल गर्नुपर्ने हुन्छ 8313500000 र भर्खरै हामीले फेसबुकमा एउटा म्यासेज आएको छ, यो मैले पढ्न चाहन्छु. आज मेरी जीवन सङ्गिनी पुनम कार्कीको जन्मदिन परेको हुनाले उनको सुस्वास्थ्य तथा दीर्घायुको हार्दिक कामना गर्न चाहन्छु. साथसाथै अब सुगम पोखरेल तथा ग्रीस खतिवडा फेटको लखर लखर गीत सम्पूर्ण मेरा साथीहरूलाई सुनाउन चाहन्छु भनेर आलोक कार्कीले पठाएका छन् फेसबुकमा म्यासेज. यदि तपाईँ पनि पठाउन चाहनुहुन्छ भने फेसबुकमा गएर www.facebook.com/साङ्ग्रेलाका आवाजहरूमा गएर पोस्ट गर्न सक्नुहुन्छ अथवा हामीलाई कल गर्न सक्नुहुन्छ त्यसको लागि 8313500000.
हजुर श्रोताहरू, अलगजीले रिक्वेस्ट गर्नुभएको गीत त हामी एकछिनमा बजाउने नै छौँ, तर त्योभन्दा अगाडि नेपाली राजनीतिक सन्दर्भ जोड्न चाहन्छु. यहाँनिर नेपाली राजनीतिमा अहिले चाहिँ संविधान बन्ने नबन्ने, संविधान बनाउनलाई नेताहरूलाई दबाव दिने जनताहरूको प्रयास त चलिरहेकै छ, तर नेताहरू भने विभिन्न ठूला ठूला रिजोर्टमा गएर मासु भात खाएर बिना फलको उनीहरू मिटिङ बसेर बिना निर्णयको मिटिङ बसेर निस्कन्छन्. श्रोताहरू, एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले मुख्य दलहरू सम्मिलित राजनीतिक समितिको संयोजक पद छाड्ने चेतावनी दिएका छन्. शुक्रबार काँग्रेस र एमाले समितिको बैठक बहिष्कार गरेपछि रुष्ट जस्तो देखिएका प्रचण्डले आन्दोलनको मोर्चा नछाड्ने बरू समिति नै छाडिदिने बताएका हुन्. जनकपुरमा आयोजित उनी नेतृत्वको 22 दलीय मोर्चाको सभामा उक्त मोर्चामा आबद्ध अन्य दलका शीर्ष नेताहरूले पनि सत्तारूढ दलहरूप्रति निशाना गर्दै उनीहरूले अघि सारेको संघीयता सम्बन्धी संयुक्त प्रस्ताव मान्ने नहुने चेतावनी दिएका थिए. तराईको केन्द्रमा आयोजित सभामा मोर्चामा सहभागी अधिकांश दलका शीर्ष नेताहरूको सहभागिता थियो. ए माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्च स्तरीय राजनीतिक संयन्त्रको संयोजक छाड्ने चेतावनी दिँदै सत्तारूढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसले जनतालाई धोका दिन लागेको आरोप लगाए. मधेस रोज्ने कि तीन दलीय गठबन्धन रोज्ने, कांग्रेस एमाले 22 दलीय मोर्चा रोज्ने कि राजनीतिक संयन्त्र रोज्ने हो भनेर सोधे. मैले भने म तिमीहरूसँगको सम्बन्ध नै छाडिदिन्छु. मध्य तराईको केन्द्र मानिने जनकपुरमा शनिबार आयोजित 22 दलीय मोर्चाको सभामा तराई केन्द्रित दलका नेताहरूले कांग्रेस र नेकपा एमालेको प्रस्ताव नमान्ने जनाए. प्रचण्डले सत्तारूढ दुई दलले साझा प्रस्ताव ल्याएका बेला गल्ती गरेको भन्दै त्यसलाई सच्याउन समेत सचेत गराए. उनले भने उनीहरूले राजनैतिक र संवैधानिक गल्ती सच्याएनन् भने राज्य सञ्चालनको अधिकार सिधै जनतामा आउँछ. तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले तराईवासीको हितमा नहुने संघीयता स्वीकार्य नहुने धम्की दिएका छन्. ठाकुरले भने उनीहरू पुरानै शैलीको संविधान बनाउन चाहिरहेका छन्, हामी त्यसलाई बन्नै दिँदैनौं. फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता र पहिचान बिनाको संविधान नमान्ने चेतावनी दिए. यादवले भने बिना संघीयता र पहिचानको संविधान बलपूर्वक बनाए पनि त्यसलाई मधेसी जनताले स्वीकार गर्दैनन्। सत्तारूढ दलहरूले प्रस्तुत गरे को सात प्रदेशको प्रस्तावलाई सबै दलका नेताहरूले आलोचना गरेका थिए. श्रोताहरू, यो त भयो नेपालको संघीयता सम्बन्धी नेपालका शीर्ष नेताहरू र दलहरूको बीचको मतभेद सम्बन्धी एउटा जानकारी, जुन चाहिँ यो संघीयता सम्बन्धी नेतृत्व गरिरहेका अध्यक्ष एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्व छाड्ने धम्की दिएको जानकारी.
अब भने यतिखेर हामी सबैलाई थाहा छ नेपाली रजतपट स्तब्ध छ र नेपाली चलचित्रका ख्यातिप्राप्त र चर्चित निर्देशक आलोक नेमाङले आफ्नो अपार्टमेन्टमा आत्महत्या गरेका छन्। बिहिबार बेलुका 8 बजे आफ्नै अपार्टमेन्टको तल्लो तलाको भर्याङमा झुन्डेको अवस्थामा उनको शव चाहिँ प्रहरीले फेला पारेको हो। उनको शवलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ र उनको आत्महत्याको कारण खुल्न सकेको छैन। परिवारले पनि यसै विषयमा कुनै जानकारी दिएको छैन। आलोक नेमाङका भिनाजु विजय लामाले सम्पूर्ण जानकारी परिवारले दिने भन्दै मिडियालाई संयमित हुन आग्रह गरेका थिए। साथसाथै आलोकको जुन सपना छ त्यो सपनाले म पूरा गर्नेछु भन्नु उनले मिडियामा भनेका पनि छन् र उनको निवासबाट परले सुसाइड नोट फेला पारेको छ। यसमा के लेखिएको छ भन्ने बारे चाहिँ सम्पूर्ण कुराहरू बाहिर खुलेको छैन। निर्देशक नेमवाङको निधनको खबर थाहा पाए लगत्तै उनको अपार्टमेन्टमा कलाकारहरू पुगेका थिए। वास्तवमा को हुन् त कलाकार, को हुन् त निर्देशक आलोक? उनी कलाकार पनि थिए, उनी निर्देशक पनि थिए, उनी कोरियोग्राफर पनि थिए र अमेरिकामा पढेर आएपछि आलोक काठमाडौँको सोल्टीमोडमा बस्दै आएका थिए। उनले सुरुवातमा इमेज च्यानलबाट आफ्नो कामको सुरुवात गरेका हुन्। 17 वर्ष अगाडि उनले पहिलो पटक लाखौं पटक मैले कोसिस गरे बोलको म्युजिक भिडियो निर्देशन गरेका थिए। नवीन के भट्टराईको आवाजमा रहेको यो भिडियो चर्चामा रहेको थियो। भिडियोमा आलोकले आफै अभिनय पनि गरेका थिए। आलोकसँग भिडियो खेल्नेमा नायिकाहरू झर्न बज्राचार्य, सञ्जिता लुइटेल, नम्रता श्रेष्ठ, रेमा विश्वकर्मा, के अधिकारीसम्म पर्दछन्। यस्तै बसमा छैन मेरो मन पनि आलोकको अर्को चर्चित भिडियो हो। नेपाली म्युजिक भिडियोको दुनियाँमा आलोक थोरै गनिने निर्देशकको सूचीमा पर्दछन्। विशेष गरी भिडियोमा रङलाई महत्व दिने आलोकले पहिलो पटक नेपाली चलचित्र सानो संसार निर्देशन गरेका थिए। सानो संसार पछि उनले कोही मेरो चलचित्र निर्देशन गरे। दुवै चलचित्र व्यावसायिक रूपमा औसत रहे पनि आलोकको कामको प्रशंसा भयो। यसपछि उनी चलचित्र निर्देशनबाट केही पछि हटेका थिए, तर करिब 5 वर्षपछिको अन्तरालपछि आलोकले अझै पनि चलचित्र निर्देशन गरेका थिए जुन प्रदर्शनको तयारीमा छ। र आलोकले 700 भन्दा बढी म्युजिक भिडियो निर्देशन गरेका छन्। नेपाली चलचित्र क्षेत्रमा नायिका नम्रता श्रेष्ठ, कर्मा, विनय श्रेष्ठ लगायत कलाकारहरूलाई आलोकले नै सानो संसारबाट भित्राएका हुन् र उनी पशु पन्छी प्रेमी हुन्। र लामो समयदेखि एक्लै बस्दै आएका आलोकले घरमा साथी कुकुर र बिरालो मात्रै थिए। र यतिखेर सञ्जयजी हामीले हेर्न सकिन्छ नेपालमा धेरै कलाकर्मीहरूले पनि आलोकको प्रशंसा गरेका छन् र उनको मृत्युको चाहिँ अझै पनि पूर्ण रूपमा के भएर मृत्यु भयो, उनले आत्महत्या गरे तर आत्महत्या गर्नुको पछाडिको रहस्य चाहिँ
के छ भन्ने कुरा अझै खुलेको छैन। प्रहरीले सुसाइड नोट त भेटेको छ भनेर भनेको छ, तर सुसाइड नोटमा के लेखिएको छ भनौँ न, उनले आफ्नो जीवनसँग फ्रस्ट्रेट भएर हो या चाहिँ अरू कुनै कारण हो त्यो चाहिँ अझैसम्म पत्ता लाग्न सकेको छैन। तर यसरी एउटा होनहार देशको कलाकार भनेको एउटा देशको गौरवको विषय हो। गौरव कलाकारलाई एउटा देशको गहनाका रूपमा लिइन्छ र यसरी कलाकारहरू किन यसरी आफूले आफ्नो जीवनलाई नै समाप्त पार्न लागेका हुन् त, उनले किन त्यस्तो स्टेप उठाए, त्यस्तो कदम किन उचाले भन्ने कुरा अझै खुल्न सकेको छैन। उनी सुसाइड गर्ने बेला उनी झापासीको आफ्नै अपार्टमेन्टमा झुन्डिएको अवस्थामा उनको शव फेला पारेको थियो। श्रोताहरू, एकदमै दुःख लाग्दो कुरा। आलोक नेमाङ नेपालका एकदमै प्रतिभाशाली निर्देशक, म्युजिक भिडियोमा उनको त एकदमै बाहुल्यता थियो भनेदेखि उनले फिल्म क्षेत्रमा पनि निर्देशन आफ्नो कलाकारिता प्रतिको माया प्रेम उनले देखाएका थिए। तर आज हामी बीच आलोक नेम्बाङ यति बेला रहेनन्। उनको आत्माको चिर शान्तिको कामनाका साथमै परिवारप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने हाम्रो कामना। श्रोताहरू, हामीले नेपालको राजनीतिक विषय उठायौँ र त्यसपछि हामीले लगत्तै निर्देशक आलोक नेम्बाङको
निधनको बारेमा यहाँहरूलाई बताएका छन् र अझै म यहाँहरूलाई बताउन चाहन्छु आलोकको बारेमा। आलोक कस्तो थिए त, उनको व्यवहार कस्तो थियो त भन्दा आफ्ना साथीहरूलाई बरु उसले सोद्धैन्थ्यो, तर बाटामा भेटिएको कुकुरलाई भने उसले खुवाउन्थ्यो भन्दछ। र बिहिबारको साँझ छिप्पिसकेको थिएन, सामाजिक सञ्जाल धेरैले आधा आधी मात्रै स्ट्याटस लेखिरहेका थिए, हे भगवान त्यो सुनेको कुरा साँचो नगराइदेऊ आदि इत्यादि नभन्दै केही बेरपछि अनलाइन अनि टेलिभिजनहरूमा ब्रेकिङ समाचार छरपष्ट भए चर्चित निर्देशक मृत फेला रात नछिप्पिँदै समाचार संसारभरि फैलिसकेको थियो। हो काठमाडौँको गङ्गबो स्थित ग्रान्डी फिल्लाको कोठामा बिहिबार साँझ एउटा आलोक निभिसकेको थियो। फिल्मी कलाकारिता क्षेत्रबाट आलोक नै थिए हुने उनलाई सम्झिनेहरू स्मृति पनि यस्तै छ, न उनी कसैको आँखामा बिजाउन्थे न उनले बनाएको म्युजिक भिडियो कसैको आँखामा बिजाउन्थ्यो। भिडियो निर्देशनको एउटा सर्वमान्य सिद्धान्त हो, त्यो भिडियो कसैको आँखा बिजाउनुहुन्न। उनीसँग केही वर्ष कान्तिपुर टेलिभिजनमा बिताएका दिलभूषण पाठक भन्छन् आलोकले बनाएको भिडियो पनि कसैसँग आँखामा बिजाउँदैनथ्यो न ऊ कसैको आँखामा बिजायो। भूषणको सम्झनामा भिडियो निर्देशनमा व्याकरणको भण्डार नै थिए आलोक भन्छन्। भिडियो बनाउँदा पनि धेरै व्याकरण जान्नुपर्छ, त्यो भिडियोको व्याकरणको ज्ञान उसमा जति छ यो क्षेत्रमा लाग्नेहरू उसको पुस्तामा सायदै होलान्। आजभोलि टेलिभिजनका स्क्रिनहरूमा देखिने दृश्यहरू बिजाउने खालका हुन्छन्, तर आलोकको नाम गाँसिएको दृश्यहरू कसैको आँखामा कहिले बिजाउँदैनन्। आलोक निभेपछि धेरैले धेरै थरीका प्रार्थना गरे, तर भूषणको प्रार्थना छ यदि भगवानले सुनिरहेका छन् भने उसको सिप र ज्ञान मलाई दिए उसको आत्माले शान्ति पाउनेछ। दुई दशक अघि आलोक म्युजिक भिडियो निर्देशन गर्दै कलाकारिता क्षेत्रमा छिरेका थिए। अमेरिकामा 6 वर्षको परफर्म आर्ट थिएटर सिनेमा र कोरियोग्राफी पढेर फर्किएका थिए। नवीन के भट्टराईको लाखौं पटक मैले कोसिस गरे भन्ने गीतको भिडियो निर्देशन गरेर उनले सांगीतिक यात्रा शुरूआत गरेका थिए। म्युजिक भिडियोमा उनीहरू 3 जनाको एउटा जोडी थियो। क्यामेरा पर्सन विदुर पाण्डे थिए, सम्पादक प्रकाश तुलाधर अनि निर्देशक आलोक, र उनीहरूले बनाएको भिडियो ब्रान्ड नै भयो बीएपी। त्यसपछि उनी इमेज टेलिभिजनमा कार्यक्रम चलाउँथे। त्यसपछि आलोकले सानो संसारबाट आफ्नो फिल्मी निर्देशन यात्रा सुरु गरे। 2008 उनले निर्देशन गरेको त्यो फिल्म हिट पनि भयो। त्यसको 2 वर्षपछि फेरि उनले अर्को सिनेमा निर्देशन गरे, कोही मेरो, र त्यसपछि उनले हालै मात्र निर्देशन गरेको फिल्म अझै पनि रिलिज भएको छैन। अझै पनि रिलिज नहुँदै आलोक निभिसकेका छन्। आलोक निभ्नुभन्दा करिब 15-16 घण्टा अगाडि मात्रै गायक हेमन्त शर्माले फोनमा कुराकानी गरेका थिए। निराश अनि जीवनका कुरा करिब 1 घण्टा 4 मिनट कुराकानी भएको थियो। हेमन्त त्यो बेला झस्किएका थिए जति बेला मोडल निराश प्रधानले रुँदै फोनमा भनेका थिए दाई आलोक दाईले सुसाइड गर्नुभयो। शुक्रबार कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आलोकलाई श्रद्धाञ्जली दिने क्रममा हेमन्त फूल बोकेर रेड हुडमा साथै पछिल्लो पंक्तिमा उभिएका थिए, र सुदर्शन थापा जो आलोकको अन्तिम फिल्म अझै पनिका मुख्य अभिनेता पनि छन् र हेमन्त सम्झिन्छन्, 2058 भएको आलोकसँगको पहिलो भेट त्यो बेलादेखि संगत आलोकले जीवनको अन्त्यसम्म रह्यो। अहिलेसम्म आलोकले शर्माको 15 गीतको भिडियो निर्देशन गरिसकेका छन्। अरू 2 गीतको भिडियो पनि यसै साता बनाउने कुरा थियो, तर अब म उसको अन्त्येष्टिमा जाँदैछु। उनले भने आलोक गयो अब रहेन।
श्रोताहरू, यो दुःखद लाग्दो समाचारपछि म तपाईँहरूलाई अब नेपालको सुन चाँदीको बजारतर्फ लाँदैछु। नेपालमा यति बेला अन्तर्राष्ट्रिय, नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमै अहिले सुनको मूल्य एकदमै गिरिरहेको छ, भनौँ न सुनको मूल्य एकदमै घटिरहेको छ। अब यति बेला नेपालमा बिहाको सिजन छ, बिहाको सिजनमा सुनको मूल्य घट्नु भनेको राम्रै कुरो हो जस्तो लाग्छ मलाई, तर यसमा लगानी गर्ने व्यवसायीहरूका लागि भने चाहिँ अलिकति दुःख लाग्दो कुरो। अन्तर्राष्ट्रिय बजारमा लगातार ओह्रालो लागिरहेको सुनको मूल्यले एक पटक पुनः 17 वर्ष पहिलाको इतिहास दोहोऱ्याउने संकेत दिएको छ। सन् 2013 लगातार ओह्रालो लागेको सुनको मूल्य 2014 पनि लगातार ओह्रालो लागिरहेको छ। यो 2 वर्षमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब 50%सम्म कमी आएको छ। 2013 28%सम्म झरेको सुनको मूल्य यो वर्ष पनि 20%ले कमी आइसकेको छ। यदि आगामी महिना पनि सुनको मूल्य ओह्रालो लागेमा सुनको मूल्यले 2 वर्षसम्म लगातार ओह्रालो लागेर 17 वर्ष पहिलाको इतिहासलाई पुनर्वृत्ति गर्नेछ। सन् 1997 र 1998 पनि सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा लगातार 2 वर्षसम्म झरेको थियो। त्यति बेला अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमशः 14% र 2% झरेको थियो। त्यति बेला सुनमा लगानी गरेका लगानीकर्ताले ठूलो नोक्सानी बिहोर्नु परेको थियो। सुनको मूल्य निरन्तर ओह्रालो लागिरहँदा यस क्षेत्रमा लगानी गरेका लगानीकर्ता भने निराश बनिरहेका छन्। यो सँगै सुनमा लगानी गर्ने व्यापारी समेत अब लगानीका लागि हिचकिचाउन थालेका छन्। करिब 14-15 लामो अवधिमा सुन लगातार उकालो लागिरहेको थियो। 14-15 लामो अवधिमा सुन लगातार उकालो लागिरहेको थियो र यस सुनमा लगानी गर्ने व्यापारीले पनि फर्कनु परेको थिएन। तर अन्तर्राष्ट्रिय बजारमा देखिएको गिरावटले सुनमा लगानी गर्ने व्यापारीलाई एकपटक पुनः सोच्न बाध्य बनाएको छ। श्रोताहरू, नेपाल लगायत अन्तर्राष्ट्रिय स्तरमा सुनको मूल्य झरेको सम्बन्धी यो रिपोर्टपछि अब अर्को साङ्गीतिक सौगात तपाईँहरूलाई पेश गर्दछौ। लखर लखर सुगम पोखरेल फिचरिङ गिरीश खतिवडा, चलचित्र हो जिन्दगी रक्स, र यो गीत हामीलाई
आलोक
कार्कीजीले बजाउनलाई अनुरोध गर्नुभएको थियो। आलोक कार्की, तपाईँ लगायत यति बेला रेडियो सुनेर बसिराख्नु भएका सम्पूर्ण श्रोताहरूका लागि यो गीत लखर लखर।
लखर लखर डुली हिँड्यो, काम छैन काम छैन, खकी छाम्दा पाक सबै सुको नि काम छैन। लखर लखर डुली हिँड्यो, काम छैन काम छैन, खकी छाम्दा पाक सबै सुको नि काम छैन। ध्यान छैन लेख्न पढ्न, मन अन्तै व्यस्त छ, घर परिवार सबको एउटै यही नै त भनाइ छ। यस्तो चालाले चल्दैन यहाँ, यस्तो पाराले चल्दैन यहाँ, यस्तो चालाले चल्दैन यहाँ, यस्तो पाराले चल्दैन यहाँ। लाग्छको हलिडे म पोज गर्छु सधैँ, भेट्छु मलाई हमेसा नै ब्युटीहरू माझे, आज रोजी भोलि दिङ्गी पछि डेट विथ डेजी, गाउँछु मलाई नाइ भने सबै म माथिने क्रेजी। यस्तो पाराले चल्दैन अग्रजहरू भन्छन्, नदेखेको बोली बारे बिना सिटी डराउँछन्, बिथामा कराउँछन् म त सुन्दिनँ, बाटो हेर्यो सिधा तर बाङ्गो हिँड्नु पर्ने, अरूको कुरा सुन्नु छैन आफै नै जान्ने सुन्ने। हो बाटो हेर्यो सिधा तर बाङ्गो हिँड्नु पर्ने, अरूको कुरा सुन्नु छैन आफै नै जान्ने सुन्ने। पार 27 गतिन्छ ठुला ठुला कुरा, सके जापान अमेरिका खाडी छ। यस्तो चालाले चल्दैन यहाँ, यस्तो पाराले चल्दैन यहाँ, यस्तो चालाले चल्दैन यहाँ, यस्तो पाराले चल्दैन यहाँ।
श्रोताहरू तपाईँहरूलाई कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छौ। कार्यक्रम हो भोइस अफ साङ्गेला, रेडियो एडलेड 101.5 मेगाहर्जको तरंगमा। हजुर, भर्खरै तपाईँहरूलाई प्रस्तुत गर्यौं लखर लखर डुली हिँड्यो, यस्तो पाराले चल्दैन जिन्दगी यहाँ, सुगम पोखरेल भन्दै थिए। साथमा थिए गिरीश खतिवडा र चलचित्र थियो जिन्दगी रक्स। हजुर, अब यो गीतपछि फेरि हामी तपाईँहरूलाई भोइस अफ साङ्गेलाको रेगुलर प्रस्तुतितर्फ डोर्याउन चाहन्छौ।
सामाजिक सञ्जालमा अर्को चर्चित विषय रहेको छ, पारस शाह, पूर्व राजा पारस शाहको कुरा। पारस शाहले भन्छन् म बेकुप छैन, मलाई अर्कैले फसायो भनेर उनले फेसबुक स्ट्याटसमा लेखेका छन्। लागो उसोसहित पक्राउ परेपछि थाई प्रहरीको हिरासतमा परेका पारस शाहले छुटे पनि नयाँ तस्विर र फेसबुक स्ट्याटस सार्वजनिक गरेका छन्। उनले लेखेको पछिल्लो स्ट्याटसमा पूर्व युवराज पारस शाहले आफूलाई फसाइएको र आफू बेकुफ नभएको दावी गरेका छन्। फेसबुकमा उनले आफू फसाएर पक्राउ गरिएको र आफूसँग फसाइएका प्रमाण रहेको समेत दावी गरेका छन्। आफू नेपाल आउने सोचे पनि आउन नसकेको बताएका पारसले बाबुलाई हृदयघात हुँदा नेपाल आउनै लागेको समेत भनेका छन्। आफूलाई फसाइए पनि मुद्दा लड्दा आफू खतरामा हुने चेतावनी वकिलले दिएका कारण मुद्दा नलडेको समेत पारसले बताएका छन्। अक्टोबर 7-8 दुई दिनसम्म आफ्नो प्रेमिकासँग झगडा भएको खुलासा गर्दै उनले गर्लफ्रेन्डकै भाइले आफूलाई पक्राउ गरेको दावी गरेका छन्। उनले अन्त्यमा भनेका छन् म पनि बेकुप छैन, मेरो परिवारको नाम र मुलुकको नामका लागि यो खेल खेल्नु र जीवनसँग जुवा खेल्न मसँग मुटु छ। पारस शाहले फेसबुकमा सेल्फी अर्थात् आफैले खिचेको तस्विर पोस्ट पनि गरेका छन्। पारस शाह कुनै हँसाउने कलाकार जस्तो कपडा बाँधेर हाँसिरहेका देखिन्छन्। पारस शाह पक्राउ परेपछि उनको तस्विरको विषयलाई लिएर विवाद भए पनि पारसमा आएको शारीरिक र अनुहारको परिवर्तन प्रष्ट देखिन्छ।
हजुर श्रोताहरू, पारस शाह विगत लामो समयदेखि थाइल्यान्डको ब्याङ्ककमा बस्दै आएका छन् र उनी ब्याङ्ककमा लागू औषध सहित पटक पटक पक्राउ परेर छुट्दै धरोटीमा छुट्दै आएका छन् र केही समय अगाडि उनी पक्राउ परेका थिए, लागू औषध गाँजा सहित उनी पक्राउ परेका थिए र त्यसलाई त्यसपछि उनी 10 लाख ब्याङ्कक थाइल्यान्डको पैसा 10 लाख रुपियाँ धरोटी राखेपछि उनी त्यस थुनामुक्त भएका हुन्। श्रोताहरू, यो त थियो पारस शाह सम्बन्धी जानकारी। अब भने युवा उद्यमीहरू अमेरिका गएर उनीहरूले के कुरा सिके र के कुरा नेपालमा गर्न सकिन्छ भन्ने कुरा म तपाईँहरूलाई त्यो सम्बन्धी जानकारी गराउन चाहन्छु। अमेरिका नेपालमा सुन फलाउन त्यत्तिकै सकिँदैन, मेहनत गर्नुपर्छ भन्ने युवा उद्यमीहरूको भनाइरहेको छ। अमेरिकाको राजधानी वाशिङटन डिसी स्थित राज्य विभागले अमेरिकाको ओक्लाहोमा विश्वविद्यालयमा आयोजना गरेको 5 हप्ते व्यावसायिक आदान प्रदान कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भई नेपालका छ युवा उद्यमी नेपाल फर्केका छन्। नेपाल फर्कने क्रममा 6 उद्यमीहरूलाई डिसी स्थित अर्थात वाशिङटन डिसी स्थित डल्लास अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको कुराकानीमा पुस्तक प्रकाशन उद्यमी राजीव धर जोशीले भने नेपालमा सुन त्यत्तिकै फल्दैन, फलाउनु पर्छ भन्दै अमेरिकामा बस्ने नेपालीहरूले देशको चिन्ता र माया गरेको आफूले पाएको बताए। युवा पीढ़ी विदेशीका कारण जनशक्तिको ठूलो अभाव भएको छ भन्दै उद्योगलाई असर परेको बताउँदै परदेशीका नेपालीलाई आफ्नो उद्देश्य पूर्ति भएपछि नेपाल फर्कन आग्रह गरे। अर्का गतिबोधक उद्यमी मनिष झाले भने नेपाल सुनौलो युगमा प्रवेश गरिसकेको छ भन्दै यो कार्यक्रममा सहभागी हुँदा रमाइलो पक्ष र अमेरिकामा हामीले नेपालमा प्रयोग गरिसकेका कुराहरू नयाँ हुँदो रहेछ भने नेपालमा केही हुने बेलावाला छैन र केही गर्न सकिँदैन भनी दोषारोपण नगर्न उनले युवा पीढ़ीहरूलाई सन्देश दिए। स्वास्थ्य सम्बन्धी क्षेत्रमा प्रतिनिधित्व गर्ने अर्का उद्यमी डाक्टर विशाल ढकालले कामलाई सम्मान दिन सिक्नुपर्छ भन्दै कार्यक्रममा नेपाली उद्यमीले राखेको अवधारणा सफल भएको उल्लेख गरे। 6 उद्यमी मध्येका सहभागी महेश महतोले व्यावसायिक आदान प्रदानमा नेपालीलाई मौका दिएकोमा अमेरिकन सरकारलाई धन्यवाद दिँदै उद्यमशीलतामा हामी नेपालमा के गर्छौं र यहाँ के गर्छन् भन्ने विषयमा एक अर्काले आदान प्रदान गर्ने अवसर पाएकोमा हर्ष व्यक्त गरे। र यसै गरी अर्की युवा उद्यमी जुना माथेमाले आफू विज्ञापन तथा अनुसन्धान क्षेत्रमा संलग्न भएको कारण नेपाल र यहाँ उस्तै प्रकारको काम गर्न पाएको बताइन्। के गर्दा अझ सुधार हुन्छ भन्ने कुरा सिकेको बताउँदै आतिथ्य सत्कार अत्यन्तै प्रभावकारी भएको महसुस गरेको र तर अंग्रेजी बोल्न पनि सक्छौ भन्दा अलिक नमज्जा लागेको बताइन्। अर्की महिला युवा उद्यमी इसिता लोहियाले आफ्नो पारिवारिक व्यवसाय बारेमा बताउँदै उद्योगको तर्फबाट प्रतिनिधित्व गरेको बताइन्। उनले भनिन् अमेरिकामा प्रविधिमा धेरै अगाडि छ भन्दै यहाँका उद्यमीहरूलाई त्यो प्रविधिको कारण फाइदा छ भन्दै सबै कुरा मानव रहित स्वचालित हुन्छ जसको कारण जनशक्ति पनि कम लाग्ने बताइन्छ। यहाँका उद्योग स्वतन्त्र छ र त्यसको कारण मानिसमा आत्मविश्वास रहेको आफूले पाएको बताए। नेपालमा हामी मानसिक रूपले राजनैतिक अस्थिरता छ भनी मानसपटलमा अवरोध भएको कारण त्यति उजागर हुँदैनौ भनिन् र नेपालमा धेरै अवसर छ भन्दै परदेशीका नेपालीलाई नेपाल फर्कन र नेपालको विकास गर्न उनले आग्रह गरिन्। उक्त कार्यक्रममा विश्वका 25 राष्ट्रबाट 205 जना सहभागी रहेको थियो भने नेपाली युवा उद्यमीले यो नयाँ कार्यक्रम भएको बताए भने योभन्दा अघिल्लो पटक पनि नेपाल सहभागी हुने मौका पाएको थियो भने थियो यसपालि पनि अवसर पाउन सफल भएको जनाए। यसै गरी नेपालका 6 युवा उद्यमीसँग वाशिङटन डीसी स्थित वाशिङटन नेपाल फोरमले एक अन्तर्क्रियात्मक कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रममा उद्यमीहरूले केही प्रस्तुत गरेको बताउँदै छोटो समयमा भए पनि राम्रो कुराहरू सुन्न पाउँदा खुसी लागेको बताए।
अब यो प्रसङ्गपछि हामी फेरि लाग्न चाहन्छौ साङ्गीतिक विश्रामतर्फ। यो विश्रामपछि फेरि पुनः हामी स्वागत गर्नेछौ तपाईँलाई, फेरि आउनेछौ, कतै नजाने होला। यो साङ्गीतिक प्रस्तुति तपाईँहरूको लागि
आवाज चलचित्र आवाजबाट यात्रा गीत अहिलेलाई सुनौ यो गीत र त्यसपछि हामी कार्यक्रममा फेरि उपस्थित हुनेछौ। हजुर, कार्यक्रम हो भोइस अफ साङ्गीला रेडियो एडलेड 101.5 FM।
यो क्षणलाई याद मात्र बाँकी रहन्छ सजौ हामी यस पललाई
यो सांगीतिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम वैशव साङ्गीलाई हरेक आइतबार 36 देखि 7:30 आउनु गर्छ र अब भने हामी जोड्न चाहन्छौ अवैध मार्गबाट अस्ट्रेलिया नआउन अस्ट्रेलियन सरकारले चेतावनी दिएको छ। अस्ट्रेलियन सरकारले समुद्री मार्ग हुँदै अस्ट्रेलिया आउनेहरूलाई रोक लगाउन कडा कानून ल्याएको छ। अस्ट्रेलियन कस्टमस एण्ड बोर्डर प्रोटेक्सन सर्भिसले जारी गरेको सूचनामा अवैध मार्ग हुँदै अस्ट्रेलिया छिर्न खोज्नेहरूलाई सरकारले कडाभन्दा कडा कानून लगाउने निर्णय गरेको जनाएको छ। साथै समुद्री मार्गबाट आउँदै गर्दा सीमामा समातिएकाहरूको कुनै पनि कन्डिसन जाँच नगरिने पनि सरकारले जनाएको छ। नियम विपरीत प्रवेश गर्न खोज्ने जो कोही चाहे बच्चा हुन् चाहे महिला चाहे अशक्त उनीहरूलाई कानून बमोजिम कार्यवाही हुने सूचना प्रकाशित गरिएको छ। सीमा सुरक्षालाई अझै मजबुत बनाउन सरकारले कडाई गरेको जानकारी दिँदै अस्ट्रेलियन सरकारले अस्ट्रेलियामा बसोबास गर्दै आएका अन्य मुलुकका सबै नागरिकसँग यसबारे आफ्ना आफन्त नातेदार सबैलाई सूचित गर्न समेत आग्रह गरेको छ। पछिल्लो समय समुद्री मार्ग हुँदै बिना भिसा अस्ट्रेलिया छिर्न खोज्नेको संख्यामा वृद्धि भएपछि सरकारले सीमामा पक्राउ गर्ने र कार्यवाही गर्ने क्रमलाई तीव्रता दिएको छ। समातिएकाहरूलाई शरणार्थीको लागि बस्न दिने नदिने बारे निर्णय गर्न गरिने प्रक्रिया निकै लामो हुने र त्यसबीचमा सरकारले पक्राउ परेकालाई नाउरू र पपुआ न्युगिनीका डिटेन्स सेन्टर पठाउने गरेको छ। पहिचान नभएका कारण नाउरू र
पपुआ न्युगिनीमा
उनीहरूले धेरै दुःख कष्ट भोग्नु परेको कुरालाई पनि अस्ट्रेलिया सरकारले ध्यानमा राखेको छ। अवैध मार्गबाट सजिलै अस्ट्रेलिया प्रवेशको प्रलोभन कसैले दिइरहेको छ भने ती मानव तस्करहरूको कुरामा नबकिन समेत सरकारले अन्य देशका नागरिकहरूसँग आग्रह गरेको छ।
श्रोताहरू, अस्ट्रेलिया सरकार अस्ट्रेलियामा यो बोट पिपल भनेर भनिन्छ इङ्ग्लिस टर्म भन्दाखेरि यो सामुद्रिक बाटो भएर आउने रेफ्युजीहरू चाहे त्यो रेफ्युजी हुन् या नहुन् उनीहरूलाई चाहिँ अब अस्ट्रेलियन गभर्मेन्टले कुनै पनि हालतमा स्वीकार नगर्ने जनाएको सम्बन्धी जानकारी थियो। र यसै गरी अर्को एउटा विश्व सम्बन्धी जानकारी नै विश्व सामग्री रहेको छ। यो विघटित सोभियत सङ्घका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचोफले विश्व नयाँ शीत युद्धकोमा पुगेको युद्धको संघारमा पुगेको टिप्पणी गरेका छन्। जर्मनी एकीकरणका पिताको रूपमा समेत चित्रित गरिने गोर्बाचोफ त्यहाँ बर्लिन पर्खाल ढलेको 25 वार्षिक उत्सव मनाउने क्रममा बोल्दै थिए। उनले रूस र पश्चिमा देशबीच बढ्दो तनावसँगै पछिल्ला मध्य पूर्वी र युरोपेली द्वन्द्वहरूलाई चेतावनीको रूपमा प्रस्तुत गरे। पश्चिमा देश विजयोन्मादमा डुबेको टिप्पणी गर्दै उनले भने रूससँग संवादका माध्यमबाट विश्व पुनर्स्थापना गर्नुपर्छ। माफ गर्नुहोला श्रोताहरू, रूससँग संवादका माध्यमबाट विश्वास पुनर्स्थापना गर्नुपर्छ। उनको विचारमा शान्ति सुनिश्चितताको निम्ति वार्ता सधैँ खुल्ला राख्नुको अर्को विकल्प छैन। उनले रूसी उद्योगपति र नेताहरू विरूद्ध पश्चिमा देशहरूले लगाएको प्रतिबन्ध हटाउन पनि नेता गोर्बाचोफले आग्रह गरे। युक्रेनबाट क्राइमिया छुट्टिनका साथै रूसमा भएको विलयमा रूसको भूमिका रहेको भन्दै असन्तुष्ट पश्चिमा देशहरूले प्रतिबन्ध लगाएका हुन्। कुनै बेला सोभियत संघको अङ्ग रहेको युक्रेनलाई लिएर रूस र पश्चिमा देशहरूबीच तीव्र तनाव छ। पश्चिमा देश सहित युक्रेनले पूर्वी युक्रेनमा जारी द्वन्द्वमा रूस संलग्न रहेको आरोप लगाउने गर्दछन्, जुन आरोप रूसले भने अस्वीकार गर्दै आएको छ। युक्रेनी सेना र रूस समर्थक पृथकतावादीहरूबीच विगत 8 महिना यता भएका संघर्षमा 4,000 मानिसको ज्यान गइसकेको छ। पूर्वी युक्रेन स्थित डेनेस चोप र लुहान्स्क क्षेत्र अझै पनि विद्रोहीहरूको नियन्त्रणमा छ। सेप्टेम्बरदेखि त्यहाँ कमजोर संघर्ष विराम लागू भएको छ, तर विद्रोही नियन्त्रित क्षेत्रहरूमा गत सप्ताहन्तमा भएको चुनावले अब फेरि द्वन्द चर्किने त्रास जन्माएको छ। श्रोताहरू, यो विषय सम्बन्धी जानकारी पछि
अब भने लाग्न चाहन्छौ मोदीले मुक्तिनाथ लुम्बिनी पशुपति र जानकीको दर्शन गर्ने। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क शिखर सम्मेलनमा भाग लिन काठमाडौँ गएका बेला पशुपतिनाथ बाहेक हिमाल पारीको जिल्ला मुस्ताङ स्थित मुक्तिनाथ र भगवान गौतम बुद्ध को जन्मस्थान लुम्बिनी दर्शनमा जाने भएका छन्। मोदीले मुक्तिनाथ र लुम्बिनीको विशेष पूजा गर्ने भएका छन्। मोदी गत साउनमा नेपाल आएका बेला संसद विशेष सम्बोधन गर्दै सार्क शिखर सम्मेलनमा सहभागी हुन काठमाडौँ आएका बेला जनकपुर मुक्तिनाथ र लुम्बिनी दर्शनमा जाने बताएका थिए। मुक्तिनाथ र लुम्बिनी दर्शनमा जाने भएपछि सुरक्षा निकायलाई यी स्थानमा सुरक्षा मिलाउन जिम्मेवारी थपिएको छ। महोत्तरीको भिटा मोडर्न काबाट प्रवेश गर्ने मोदीले त्यही दिन जानकी मन्दिरको दर्शन गर्नेछन्। मोदी नेपाली सेनाको सुपरमोवा हेलिकप्टरबाट तीर्थन्टामा जाने सुरक्षा स्रोतले जनाएको छ, जुन हेलिकप्टर यसअघि राजाको सवारीको बेला मात्र प्रयोग हुँदै आएको थियो। प्रधानमन्त्री र राष्ट्रपतिको सवारीमा पनि त्यही सुपर पुमा नै प्रयोग हुँदै आएको छ।
श्रोताहरू, अब यी सामग्रीपछि हामी तपाईँहरूलाई फेरि साङ्गीतिक विश्रामतर्फ लाँदैछौ। अब भने अर्को गीत, एक दिन तिमी मेरा लागि देऊ भन्दैछन् यहाँ प्रजिता गेलाल। हजुर, प्रजिता गेलाल नाम नै काफी छ, मैले केही भुलिराख्नु पर्दैन, तर अहिलेलाई भने गीत सुनौ, एक दिन तिमी।
एक दिन तिमी परिचित केलालले तिहारको अवसर पारेर एल्बम झुमी झुमीबाट सार्वजनिक गरेकी हुन् र साउथ अस्ट्रेलियाको एडलेडमा बस्ने गेलालले करिब सात महिना अघि नेपाल गएको बेला भिडियो छायाङ्कन गरेको बताएकी छिन्। पहिलो एल्बम स्टिल लभिङ युको चञ्चल चञ्चल बोलको गीतबाट चर्चा बटुलेकी परिचिता सन् 2012 दोस्रो एल्बमको झुमी झुमी बोलको गीतबाट चर्चा पाएकी थिइन्। दर्शकबाट छोटो समयमै मैले राम्रो प्रतिक्रिया पाएकी छु, त्यही मायाले गर्दा नै छिटै नयाँ एल्बम परिचिता लिएर दर्शक श्रोतामा आज आउँदैछु। गेलालले भैसो साङ्गेला भने स्टिल लभिङ यु नामक गीती संग्रह लिएर नेपाली साङ्गीतिक क्षेत्रमा पाइला टेकेकी हुन्। स्टिल लभिङ यु एल्बममा चञ्चल स्टिल लभिङ तिम्रो लागि देशको माया ठी बजाउँदा चाँदनी रातमा र चञ्चल रिमिक्स गरी सातवटा गीत संग्रहित रहेका छन्। उनले एल्बममा जाहेब मानन्दर, धर्मेन्द्र सेवान, अनिल संग्रौला र राहुल प्रधानले संगीत दिएका छन् भने शब्द स्वयं परिचिता बाहेक शैलेश अधिकारी, जोहेब मानन्दर, धर्मेन्द्र सेवान र अनिल संग्रौलाको रहेका छन्। गेलालले दोस्रो एल्बम झुमी झुमीमा रातको शून्यतामा झरी छमछम एक दिन तिमी छरी र झुमी झुमी गरी छवटा गीत राखेकी छिन्। शैलेश अधिकारीको पाँच गीतमा शब्द संगीत छ भने एउटा गीतमा जोहेब मानन्दरको शब्द संगीत रहेको छ। सबै गीतको संगीत संयोजन राहुल प्रधानले गरेका छन्। एल्बमलाई म्युजिक मेनिया इन्टरटेनमेन्टले श्रोता माझ ल्याएको छ।
हजुर श्रोताहरू, प्रजिता गेलालको चर्चापछि अब दक्षिण कोरियाको इन्चोनमा सम्पन्न 17 एसियाको बारेमा जानकारी गराउँदैछ तपाईँहरूलाई। यो केही समय अगाडि भएको थियो र त्यस बेला नेपालले एउटा काँसे पदक मात्र जितेको थियो। कोरियाबाट फर्कदा नेपाली खेलाड़ीमा थोरै पदक पाएको रनको भन्दा पनि खेल पोशाक र अभ्यासको राम्रो अवसर नपाएको असन्तुष्टि ज्यादा थियो। नेपालले सहभागिता जनाएका प्रतिस्पर्धा मध्ये सुटिङकी एक खेलाड़ीले त पोशाक समेत अरूको मागेर लगाउनु परेको गुनासो गरेकी थिइन्। तर एसियाडमा एकजना त्यस्ता भाग्यमानी नेपाली खेलाड़ी पनि थिए जसले राम्रो प्रशिक्षण र भने जस्तो सामग्रीका साथै संसारभर डुलेर अभ्यास गर्न पाउने सुविधा समेत पाएका थिए। तर ती नेपाली खेलाड़ीले पाएको यो सुविधा भारतको तर्फबाट जनाएको सहभागिताका लागि भारत सरकार र भारतीय सेनाले दिएको थियो। ती भाग्यमानी नेपाली थिए सुटिङका विश्व च्याम्पियन जितु राई, जसले त्यही एसियाड मा समेत उत्कृष्ट प्रदर्शन गर्दै भारतका लागि गोल्ड मेडल जिते। भारतीय सेनामा कार्यरत आफ्ना पिताको काखमा बसेर सानोमा लडाईँका किस्सा सुनेका जितुलाई भारतीय सेनामा भर्ती हुने हुटबुटी सानैदेखि लागेको थियो। संखुवा सभामा जन्मेर सुनसरीको धरानमा फाल हानेका जितु 8 अघि भारतीय सेनामा भर्ती भएका थिए। 8 संघर्षमय दुर्लभ उपलब्धि हासिल गरेका उनी 20 छुट्टीमा त्यतिखेर नेपालमा छन्। शनिबार दिउँसो उनी इटहरी 3 स्थित आफ्नो नयाँ बन्दै गरेको घरमा भेटिएका थिए। आमाको धेरै याद आयो, त्यसैले नेपाल आए। भारत फर्कनु अघि आफ्नो जन्मघर संखुवासभा पुगेर आउने तयारीमा रहेका उनले भने नेशनल च्याम्पियनसिप आउँदैछ, त्यसैले धेरै बस्न पाइन्न। कक्षा 10 औपचारिक शिक्षा लिएका जितुले एसियाड अघि नै सुटिङको विश्वकप तथा विश्वचर्चित कमनवेल्थ गेममा स्वर्ण जितिसकेका थिए। तर उनको बारेमा नेपालले त्यतिखेर मात्रै थाहा पायो जतिखेर नेपाल आफै सहभागी प्रतियोगितामा सुटिङमा रित्तो हात फर्कनु पर्यो। अनि अर्कोतिर नेपालकै छोरीले छिमेकी देशको तर्फबाट त्यही प्रतिस्पर्धामा स्वर्ण जित्यो स्वर्ण जित्यो 27 जितुले पाएको सफलता र उचाइको पछाडि निरन्तरको प्रेरणा, तालिम र कड़ा साधना छ। एसियाडका लागि कोरिया जानु अघि जितु स्पेनमा भएको विश्वकप जितेर भारत फर्केका थिए। उनीसँग धेरै समय थिएन, भारतमा एक दिन मात्र बसेर उनी तुरन्तै कोरियाका लागि उडे। गलेको थिए र निन्द्रा पनि पुगेको थिएन उनले भने, तर मेरो लागि सबै कुरा खेल नै थियो। सन् 2006 आर्मीमा भर्ती भएका उनले पेस्तोल चलाएको देखेर धरानबाटै गएका सुबेदार जीआर राईले भारतीय सेनाको वाइबोल्ड च्याम्पियनसिप क्लबमा उनलाई सामेल गरे। पहिलो पटक 2009 सुटिङको राष्ट्रिय प्रतिस्पर्धामा भाग लिएका उनी त्यसको 4 च्याम्पियनसिपको रूपमा उदाए। सन् 2013 उनले काम गरे। उनले वर्ल्ड कप, कमनवेल्थ गेम लगायतमा स्वर्णसहित 7 जिते। खेलमा पाएको उपलब्धिकै कारण उनी पछिल्लो 2 2 बढुवा भए। जितुले 2012 दिल्लीमै भएको राष्ट्रिय सुटिङ प्रतियोगितामा समूह वर्ग 2 स्वर्ण र एकल वर्गमा 1 रजत गरी जम्मा 3 प्राप्त गरे। सँगै भारतीय सेनाले उनलाई हवलदारमा पदोन्नति गर्यो। त्यसको 1 इरानमा भएको एसियन सुटिङ च्याम्पियनसिपमा रजत जितेकै कारण उनी नायब सुबेदारमा पदोन्नति भए। राम्रो खेल वातावरण र प्रेरणाकै कारण त्यस यता उनी प्रगतिको शिखर चुमिरहेका छन्। 2013 दिल्लीमा भएको राष्ट्रिय सुटिङ प्रतियोगितामा नयाँ कृतिमान सहित 50 मिटर पेस्तोल सुटिङमा स्वर्ण र 10 मिटरमा रजत पदक प्राप्त गरेका उनले 2014 स्लोभेनियामा आयोजित वर्ल्ड कपमा 3 अलग अलग वर्गमा भाग लिएर 9 दिनमा 1 स्वर्ण र 2 रजत गरी 3 पदक जितेर नयाँ विश्व कीर्तिमान कायम गरे। कमनवेल्थ खेल अन्तर्गत 50 मिटर पेस्तोल इभेन्टमा जितुले विश्व कीर्तिमान सहित स्वर्ण पदक जितेपछि उनको चर्चा चुलिएको थियो। उनी एकाएक हिरोको रूपमा उदाए, जहाँ पुगे पनि मीडियाले समात्न थाले। कार्यक्रममा मीडियाकै कारण पछिल्लो समय मैले भने जस्तो अभ्यास गर्न पाएको छैन, अभ्यास गर्नको लागि उनी अन्य देश पुग्छन्। उनी भन्छन्, विश्वकप अघि आफ्नै रोजाइमा जर्मनी पुगेको थिए। भारतमा त अभ्यासको लागि समय नै पाइँदैन, यसै पनि उनी सुटिङलाई अभ्यास गर्ने भन्दा पनि दिमागले खेल्ने खेल मान्छन्। खेल जित्न के चाहिन्छ त? उनी भन्छन्, खेलाडीमा फोकस गर्ने क्षमता र पदक जिती छाड्ने अठोट चाहिन्छ।
यो प्रसङ्गपछि अब भने हामी लेख्न चाहन्छौ नेपालमा अलकायदाको छाया शीर्षकको समाचार, अपराध.com प्रकाशित यो समाचार। संचार माध्यमहरूमा आएको समाचार अनुसार अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदाको भारतको पर्यटकीय स्थलहरूलाई लक्षित गरी विस्फोट गराउने योजनामा छ। उनीहरूले यसको पुष्टिका लागि भारतीय सुरक्षा यार्डका महानिर्देशक जयन्त चौधरीको भनाईलाई आधार बनाएको छ। समाचार अनुसार भारतमा आतंकवादी आक्रमणका लागि अलकायदाले अर्को आतंकवादी संगठन आईएएसआईएसँग समेत सहकार्य गरेको छ। अलकायदाका प्रमुख आयमन अल जवारीले अब एसियाली मुलुकहरूमा आफ्नो संगठनको शाखा विस्तारको घोषणा गरे, त्यही बेलादेखि नै भारत सशंकित थियो। पाकिस्तानमा आश्रित लिएका अतिवादी मुस्लिम संगठनले नै भारतीय सुरक्षा रणनीतिलाई छिया छिया बनाउँदै आतंकवादी आक्रमण गरिरहेको बेला अलकायदा अनि आईएएसआईएएस नै भारत विरोधी गतिविधिमा उत्रिने यसका लागि पक्कै चिन्ताको विषय थियो नै। त्यसैले जवाहरी घोषणाको तरंग सबैभन्दा बलियो रूपमा भारतमै पर्यो। जवाहरीको घोषणा केवल घोषणामा मात्र पनि अड्किएन, त्यसको केही समयपछि भारतमा अलकायदाको शाखा खोल्ने र त्यसको प्रमुख भए पाकिस्तानी मुलुकका भारतीय नागरिक अलिम उमर। लगत्तै इराक र सिरियालाई आधार बनाएर अमेरिकालाई रुवाइरहेको आईएएसको अस्तित्व समेत देखियो भारतमा। भारत शासित कश्मीरमा विरोध प्रदर्शनको क्रममा केही युवाहरूले इस्लामिक स्टेटको झण्डा देखाएर उसको प्रभाव देखाएपछि भारतीय सुरक्षा एजेन्सीहरू थप झस्किए। अहिले आएर यी दुवै संगठन भारत विरूद्ध एक भएको सूचना आधिकारिक रूपमा सुरक्षा संगठनको प्रमुखबाट आउनुले उनीहरू भारतमा सक्रिय भएको देखाउँछ नै। भारतमा हुने हरेक ठूला साना घटनाबाट नेपाल प्रभावित हुन्छ नै, त्यसैले सुरक्षाको दृष्टिकोणले भारतमा खतरा बढ्नु नेपालका लागि समेत उत्तिकै टाउको दुखाइको विषय हो। मुस्लिम अतिवादी रणनीति र निशानामा हालसम्म नेपाल परेको छैन। छिमेकी मुलुक सक्रिय राष्ट्रिय अतिवादी संगठन र के अन्तर्राष्ट्रिय संगठनका सदस्यले नेपाललाई सेल्टर होमको रूपमा उपयोग गर्ने बाहेकका अन्य गतिविधि यहाँ भएका छैनन्। यस्तो हुनुमा उनीहरूले नेपालमा आक्रमण गर्न नसकेर होइन, नचाहेर हुन् भन्नेमा दुईमत हुनु आवश्यक छैन। नेपाल उनीहरूको निशानामा नपर्नुको सबैभन्दा बलियो पक्ष यस्ता संगठनले सकेसम्म सेल्टर होमलाई नकारात्मक असर पार्ने गतिविधि गर्दैनन्, जसले उनीहरू स्थानीय सुरक्षाबाट खतराबाट जोगिन्छन्। नेपाल अतिवादी संगठनको निशानामा नपर्नुको बलियो कारण यही पनि हो। तर यसबीचमा केही दृश्यहरू बदलिएका छन्। नेपाललाई सुरक्षा खतरा नहुँदा पनि छिमेकी देशको खोजी सूचीमा रहेका इन्डियन मुजाहिदिनका प्रवासशील सदस्यहरू नेपालमा पक्राउ परेर रातारात अवैध रूपमा भारत पुर्याइएका छन्। पाकिस्तानमा बसेकाहरू उपचारका लागि युएए आएको बेला रातारात हवाई मार्गबाट नेपाल ल्याएर भारत पुर्याइएका छन्। यसले यस्ता संगठनले बदलेका कारवाही स्वरूप नेपाललाई समेत लक्षित नगर्ला भन्न सकिने अवस्था रहेन। दोस्रो पाटो भारत लक्षित आक्रमणको योजनामा सक्रियहरूले कुनै न कुनै रूपमा नेपालको भूमि उपयोग गर्ने गरेको केवल भारतको एकतर्फी आरोप मात्र होइन, भारतले भने चाहिँ नेपाल पूरै भारत विरोधी गतिविधिमा सक्रियहरूको स्वर्ग भूमि नभए पनि नेपाल भारत खुल्ला सीमाको उपयोग गर्दै सहज भारत प्रवेशका लागि आतंकवादी र अतिवादी संगठनका सदस्यहरूले नेपालको रूट प्रयोग गर्ने सत्य नै हो। जब जब भारतमा यस्ता संगठनको सक्रियता बढ्दै जान्छ र भारतमा सुरक्षा खतरा बढ्न थाल्छ त्यसको नकारात्मक प्रभाव नेपालमा पनि उत्तिकै पर्दछ। जति उता चाप बढ्दै जान्छ भारतीय सुरक्षा निकायसँग भारतीय खुफिया एजेन्सीको सक्रियता यता नेपालमा बढ्दै नै भारतीय सुरक्षा चासोको सम्बोधनका लागि नेपालमा सुरक्षा निकायमा चाप र ताप बढी पनि बढ्छ। यो विषयमा नेपालका सुरक्षा संगठनमा छलफल सुरु नभएको होइन। यस्तो अवस्थामा भारतका अलकैदाको ब्रान्च खुल्नु र आईएसआईएएस र अलकायदा मिलेर भारतमा आक्रमणको योजना बनाउनु यता नेपालका लागि पनि चासो र चिन्ताको विषय हो।
श्रोताहरू, यही रमाइला र रोचक जानकारीका साथमा आजका लागि कार्यक्रमबाट विदा हुने बेला आइसकेको छ। स्टुडियोको घडीमा 7:26 गइसकेको छ। श्रोताहरू, अब भने अर्को कार्यक्रम आउँदैछ, उनीहरूका लागि हामीले स्टुडियो छोड्नुपर्छ र आगामी आइतबार फेरि तपाईँ हाम्रो भेटघाट हुने नै छ र म भने तब सम्मानका लागि विदा हुन चाहन्छु। श्रोताहरू, तपाईँहरू र मेरो भेट भने अब 2015 सालमा मात्रै भेट हुनेछ। तपाईँहरूको आगामी साता शुभ रहोस् र जाँदा जाँदै तपाईँहरूलाई घर त लगन खेल यो पुरानो गीत तर रमाइलो नयाँ भर्जनमा तपाईँहरूका लागि छोडेर जाँदैछौ। हजुर, कार्यक्रम भोइस अफ साङ्गीला हरेक आइतबार साँझ 6:30-7:30 आजका लागि शुभरात्री।
मौका पर्खिन्न धेरी घर त लगन खेल हँसो खेलो पाताली दुई दिनमा छुन्जेल भोला भोला बोलाउँदाखेरि आउँछ मौका पर्खिन्न धेरी घर त लगन खेल हँसो खेलो पाताली दुई दिनमा छुन्जेल हँसो खेलो पाताली दुई दिनमा छुन्जेल तर पनि पाइन नि मन पेटा दया बाया चिउडोमा कोठी मेखै मारी भन्देऊ न एकचोटि घर त लगन खेल हँसो खेलो पातली दुई दिनमा छुन्जेल हँसो खेलो पातली दुई दिनमा छुन्जेल बोला बोला बोलाउँदाखेरि आउँछ मौका पर्खिन्न धेरी घर त लगन खेल हँसो खेलो पातली दुई दिनमा चुन्जेल हँसो खेलो पातली दुई दिनमा चुन्जेल तिमी पनि कुमारी कन्ने खासा हुन्थ्यो हाम्रो नि घर धान्ने तिमी पनि कुमारी कन्ने खासा हुन्थ्यो हाम्रो हुने घर धान्ने तिम्रो हाम्रो मायाको कुरो छिनौ आज